यो रेडियो नेपाल हो। साँझ 7 बजेको समाचारमा स्वागत छ, म निर्मला भट्ट। शुरूमा प्रमुख समाचार। प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच 3 बुँदे सहमति। सहमति अनुसार कोशी बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनछहरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरूद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा।
नेपाल टेलिकमको एप डाउनलोड गर्न सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब समाचार विस्तारमा। नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशसभामा सहकार्य र संयुक्त सरकार गठन गर्ने 3 बुँदे सहमति भएको छ। दुई पार्टीबीच भएको सहमति अनुसार संयुक्त सरकारमा कोशी बागमती र लुम्बिनी प्रदेशको नेतृत्व एमाले तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्नेछ। सहमति पत्रमा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हस्ताक्षर गर्नुभएको छ। मधेस र गण्डकी प्रदेशमा सरकार गठनका सन्दर्भमा प्रदेशसभामा प्रतिनिधित्व गर्ने अन्य राजनीतिक दलसँग समेत परामर्श गरी सरकारको नेतृत्व र सहभागिताको स्वरूप तय गर्ने सहमति जुटेको नेकपाका संयोजक प्रचण्डका स्वकीय सचिव गोविन्द आचार्यले जानकारी दिनुभयो। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलले राजीनामा दिनुभएको छ। प्रदेशसभाको आज बसेको बैठकलाई सम्बोधन गर्दै उहाँले पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो। नेपाली कंग्रेस र नेपाली कम्युनिष्ट पार्टी नेकपाले मुख्यमन्त्री कण्डेल विरूद्ध गत असार 32 गते अविश्वासको प्रस्ताव दर्ता गराएको थियो। अविश्वासको प्रस्तावमाथि प्रदेशसभा बैठकमा छलफल हुने कार्यतालिका अनुसार विश्वासको मत पाउने सम्भावना नभएपछि मुख्यमन्त्री कण्डेलले पदबाट राजीनामा दिनुभएको हो। आज उक्त प्रस्तावमाथिको छलफलमा भाग लिनुभएका कण्डेलले शुरूमै आफ्नो धारणा राख्दै प्रदेश प्रमुखलाई भेटेर राजीनामाको औपचारिक प्रक्रिया पूरा गर्ने जनाउनुभयो। गत असार 31 गते कर्णाली प्रदेश सरकारबाट सत्ता साझेदार दल कंग्रेसका 4 मन्त्रीहरूले सामूहिक राजीनामा दिनुभएको थियो। एमाले नेता कण्डेल 2080 चैत 27 गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो। रोल्पाको सुनछहरी गाउँपालिका 1 सेरम स्थित दवाङ लेकमा पहिरोमा पुरिएर गोठालो गएका 2 महिलाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रोल्पाका अनुसार दिउँसो करिब 1 बजे दवाङ लेकमा गाई बाख्रा चराइरहेका बेला 81 माथिबाट पहिरो खस्दा पुरिएर 2 महिलाको मृत्यु भएको प्रहरीले जनाएको छ। पहिरोमा केही पशु चौपाया पनि पुरिएका छन्। घटनाको थप विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ। मुगुको मुगुम कारमारोङ गाउँपालिका 5 पुलु बजारमा घरमाथिबाट ढुंगासहितको पहिरो खस्दा 3 वर्षीय बालकको मृत्यु भएको छ भने 2 जना घाइते भएका छन्। पहिरोमा पुरिएका रमेश बडुवाललाई उपचारका लागि पुलु स्वास्थ्य चौकी पुर्याएकोमा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। अनसनरत चिकित्सक डाक्टर गोविन्द केसीसँग वार्ताको तयारी भएको छ। वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल आज धनगढ़ी पुग्नु भएको छ। सचिव पौडेलले संवाद गरी उहाँले उठाएका मागबारे छलफल गर्नुहुनेछ। यसैबीच 5 बुँदे माग राखी 3 दिनदेखि कैलालीको धनगढ़ी स्थित कृष्ण मन्दिरको धर्मशालामा अनसन बस्दै आउनुभएका प्राध्यापक डाक्टर केसीलाई अस्पताल भर्ना गरिएको छ। उहाँको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि आज दिउँसो सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष आईसीयूमा भर्ना गरिएको अस्पताल प्रमुख डाक्टर हेमराज पाण्डेले जानकारी दिनुभयो। लगातार खाना नखाएपछि रगतमा ग्लुकोजको मात्रा घट्नुका साथै थप समस्या आउने देखिएपछि प्रशासनसँगको समन्वयमा अस्पताल भर्ना गरिएको उहाँले बताउनुभयो। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताले डाक्टर केसीको उपचार व्यवस्थापनबारे टेलिफोन गरी चासो लिनुका साथै उपचारमा कुनै कमी हुन नदिन र आवश्यक समन्वय गर्न निर्देशन दिनुभएको छ। कैलालीको गेटामा रहेको शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा यसै शैक्षिक सत्रदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। सरकारले स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटाका लागि चालू आर्थिक वर्षमा 2,53,00,000,000 बजेट विनियोजन गरेसँगै विभिन्न चारवटा शैक्षिक कार्यक्रम संचालनको प्रक्रिया अगाडि बढ़ेको विश्वविद्यालयले जनाएको छ। धनगढ़ीबाट संवाददाता जगत साउदको रिपोर्ट।
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा यसै वर्षदेखि मेडिकल शिक्षा अध्यापन हुने भएको छ। गेटामा मेडिकल शिक्षा सहित चारवटा शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया अघि बढ़ाइएको विश्वविद्यालयले जनाएको छ। गेटा स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द यसै शैक्षिक सत्रदेखि चारवटा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी भइरहेको बताउनुहुन्छ।
एमबीबीएसमा 85, बीएससी नर्सिङमा 30, बीएससी एमएलटीमा 20, ब्याचलर्स इन अप्टोमेट्रीमा 20 गरेर चारवटा कार्यक्रम यो शैक्षिक सत्रबाट सञ्चालन गर्ने गरी हामी लागिरहेका छौँ र चारवटै प्रोग्रामका लागि चिकित्सा शिक्षाको नियमानुसार चाहिने फ्याकल्टीहरूको पनि रिक्रुटमेन्टको प्रक्रियामा रहेको छ। अरू चाहिँ बेसिक साइन्सका कुरा पनि हामीले अगाडि बढाएका छौँ।
मेडिकल शिक्षा कार्यक्रम सञ्चालनका लागि भनेरै तत्कालीन गेटा अस्पताललाई 300 सयको अस्पतालका रूपमा स्तर उन्नति गरिने भएको छ। यसका लागि प्राविधिक तथा व्यवस्थापकीय कार्य थालिएको छ। आवश्यक जनशक्ति पदपूर्ति गर्न अहिले कार्यविधि बन्दैछ। स्वास्थ्य विज्ञान विश्वविद्यालयका रजिस्ट्रार डाक्टर भीमबहादुर चन्द
शिक्षण अस्पतालको 300 सयको पूर्ण रूपमा सञ्चालन गर्नका लागि नपुग कुराहरू हामी पूरा गर्दैछौ र स्वास्थ्य निर्देशिका मापदण्ड अनुसारका जनशक्तिहरू पछि स्थायी पदपूर्ति नहुँदासम्म चाहिँ हामीले कार्यविधि बनाएर करारमा नियुक्त गर्छौ।
सरकारले गेटामा 7 अरब बढी लागतमा भौतिक पूर्वाधारका संरचना निर्माण गरेको छ। वर्षौं पछि कैलालीको गेटामा मेडिकल शिक्षाका कार्यक्रम सञ्चालनको तयारी थालिनु स्वागत योग्य रहेको सरकारवालाको भनाइ छ।
सुदूरपश्चिम जनताको संघर्षबाट जन्मेको यो विश्वविद्यालय हो। नेपाल सरकारले एमबीबीएस लगायतका कार्यक्रमहरू सञ्चालन गर्ने भनेको छ। यो एकदम खुसीको कुरा हो।
नेपालमा थुप्रै अब मेडिकल कलेज भइसक्दाखेरि पनि सुदूरपश्चिम प्रदेशमा एउटा पनि मेडिकल कलेज प्रतिष्ठान थिएन र पछिल्लो समय शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयभित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रमहरू शुरू गर्ने कुरा छ। यो एकदम स्वागतयोग्य कुरा हो।
नेपालमा मेडिकल शिक्षा पढाइ शुरू भएको 5 दशक पछि सुदूरपश्चिम प्रदेश चिकित्सा शिक्षा विकासमा जोडिने भएको छ। यसले सुदूरपश्चिम प्रदेशको विकास र समृद्धिमा थप टेवा पुग्ने विश्वास गरिएको छ। जगत साउद, रेडियो नेपाल, धनगढ़ी।
सभामुख डोल प्रसाद अरियालले अभौतिक सांस्कृतिक सम्पदा संरक्षण विधेयक 2081ले नेपालको अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्धन, विकास तथा पुस्तान्तरणलाई कानूनी आधार प्रदान गर्ने बताउनु भएको छ। छिन्नलता गीत पुरस्कार गुठीद्वारा आज काठमाडौँमा आयोजित पुरस्कार समर्पण समारोहमा उहाँले विधेयक मार्फत विभिन्न जाति, भाषा, धर्म, संस्कृति र समुदायका मौलिक परम्परा, ज्ञान, सीप, कला र सांस्कृतिक अभिव्यक्तिको संरक्षण, अभिलेखीकरण र प्रवर्धन हुने विश्वास व्यक्त गर्नुभयो। समारोहमा सभामुख अरियालले वरिष्ठ हास्य व्यङ्ग्य कलाकार मदन कृष्ण श्रेष्ठ, गीतकार डाक्टर नवराज लम्साल, संगीतकार किरण कण्डेल, गायिका विमला राई र सारिका घिमिरेलाई पुरस्कार प्रदान गर्नुभएको थियो। कृषि वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मधेस प्रदेशका 10 पालिकामा कृषि नमूना एकीकृत कार्यक्रम लागू गरिने बताउनु भएको छ। जनकपुरमा संघ प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकमा मन्त्री चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्रांगारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पुर्याउने गरी मधेस प्रदेशका 10 पालिकालाई नमूना कृषि कार्यक्रमका रूपमा छनौट गरी कार्यान्वयन गरिने बताउनुभयो। बैठकमा मधेस प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले संघीय सरकारले कार्यान्वयन गर्ने कार्यक्रमलाई सफल बनाउन प्रदेश सरकारको पूर्ण सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो। खोपका लागि ग्लोबल अलायन्स गाविले नेपालसँग 3,08,271 अमेरिकी डलर फिर्ता नमाग्ने निर्णय गरेको छ। गाविले नेपाललाई पठाएको पत्र मार्फत विश्व स्वास्थ्य सभाका क्रममा भएको द्विपक्षीय भेटवार्ता, त्यसपछिको पत्राचार तथा नेपालले प्रस्तुत गरेको प्रस्तावका आधारमा उक्त निर्णय गरिएको जानकारी दिएको स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले जनाएको छ। मध्य प्रदेशमा यस वर्ष सिंचाई पुगेका क्षेत्रमा राम्रै धान रोपाई भए पनि आकाशे पानीको भरमा खेती हुने क्षेत्रमा भने रोपाई सुस्त छ। धान रोप्ने समय अन्तिमतिर आइपुग्दा मध्य प्रदेशको महोत्तरी जिल्लामा सबैभन्दा कम 50% मात्र रोपाई भएको छ। संवाददाता मंजित कुमार रामको रिपोर्ट।
कृषि विकास निर्देशनालय मध्य सरकारका अनुसार सिराहामा सबैभन्दा बढ़ी 80% रोपाई भएको छ। त्यस्तै पर्सामा 65, सर्लाहीमा 60, रौथटमा 55, बारामा 55, धनुषामा 50, सप्तरीमा 50 र सबैभन्दा कम महोत्तरीमा 39.49% धान रोपाई भएको महोत्तरी कृषि ज्ञान केन्द्रका सूचना अधिकारी अविरल कुमार महतो बताउनुहुन्छ।
पानी पर्न नसकेको अवस्था छ, जसले गर्दाखेरि चाहिँ रोपाई अलिक कम भएको छ र जुन स्थानमा अथवा जुन क्षेत्रमा चाहिँ भूमिगत सिंचाईको व्यवस्थाहरू छ अथवा ठुलो पैनीहरूको व्यवस्था छ त्यहाँ चाहिँ राम्रै रोपाई भइरहेछ र अरू क्षेत्रमा चाहिँ बिस्तारै बढिरहेछ।
पानी र मलको अभावले जुधिरहेको किसान जसोतसो धान रोपिरहेका छन्। महोत्तरीको सम्सी गाउँपालिका दुईका किसान रामबाबु यादव।
बोर्डिङ से पटाके लोग सुखी लोग हाथ के पूरा भगले मतलब खेती करे दिक्कत आए नदी की व्यवस्थित नहीं थी। नदी
मधेशका किसानलाई यो पाली पनि धान रोपाई पछाडि धकेलियो भने उत्पादन घट्ने चिन्ताले पिरोली रहेको छ। राम गोपालपुर नगरपालिका 5 टेङ्गरकी किसान शैलदेवी राम। साउनको पहिलो सतासम्म सकिसक्नु पर्ने रोपाई मधेसमा वर्षाको प्रवृत्तिमा आएको फेरबदलका कारण पछि सर्दै गएको छ। गत वर्ष त मधेस प्रदेश सरकारले सुखा ग्रस्त क्षेत्र नै घोषणा गरेको थियो। रेडियो नेपालका लागि मंजित कुमार राम मोहतरी।
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारे न्यूजील्याण्ड र पोर्चुगल पठाइदिन्छु भन्दै रकम ठगे गरेको आरोपमा दुईजनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौँ बुढानीलकण्ठ नगरपालिका 12 बस्ने ओखलडुङ्गा घर भएका 29 वर्षीय सुरेश घिमिरेले पोर्चुगल पठाइदिन्छु भन्दै एकजना पीड़ितबाट 18 लाख र काठमाडौँ तारकेश्वर नगरपालिका 10 बस्ने रूपन्देही घर भएका 51 वर्षीय राजकुमार भण्डारीले न्यूजील्याण्ड पठाइदिन्छु भन्दै दुईजना पीड़ितबाट 3 लाख रूपियाँ लिई सम्पर्क भएको पीड़ितहरूको उजुरीको आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीहरूलाई आवश्यक अनुसन्धान तथा कार्यवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ। अब अन्तर्राष्ट्रिय समाचार। भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानले एनईईटी यूजी 2026 प्रश्नपत्र चुहावट सम्बन्धी विवादपछि आज पदबाट राजीनामा दिनुभएको छ। शिक्षा मन्त्री प्रधानले देशभर जारी विरोध प्रदर्शनका बीच विद्यार्थीहरूको हितलाई केन्द्रमा राख्दै र युवाहरूलाई भ्रममा पर्न नदिन आफूले केन्द्रीय मन्त्री परिषदबाट राजीनामा दिएको बताउनु भएको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई सम्बोधन गर्दै लेखिएको राजीनामा पत्रमा उहाँले शिक्षा क्षेत्रसँग 4 दशक भन्दा बढ़ी समयदेखि आबद्ध रहेको उल्लेख गर्दै सशक्त समावेशी र दूरदर्शी शिक्षा प्रणाली राष्ट्र निर्माणको आधार भएको बताउनु भएको छ। यसैबीच एनईईटी यूजी 2026 विवादलाई लिएर युवा तथा विद्यार्थीको नेतृत्वमा रहेको कक्रोच जनता पार्टी सीजेपी विभिन्न विद्यार्थी संगठन र विपक्षी दलको भारतभर विरोध प्रदर्शन जारी छ। आन्दोलनका क्रममा सामाजिक अभियन्ता सोनम वाङचुकले जन्तर मन्तरमा 26 दिन लामो अनसन गर्नुभएको थियो। यस्तै भारत सरकारले प्रश्नपत्र चुहावट रोक्न विशेष फास्ट ट्र्याक अदालत र विशेष कार्यदल एसटीएफ गठन सहित कड़ा पेपर चुहावट विरूद्धको कानून ल्याउने तयारी गरिरहेको जनाएको छ। फ्रान्स र स्पेनमा फैलिएको भीषण डडेलोका कारण 1,60,000 भन्दा बढ़ी मानिसलाई सुरक्षित स्थानमा सारिएको छ। तीव्र हावा र लामो खडेरीका कारण डडेलो तीव्र रूपमा फैलिँदा दुवै देशले युरोपेली संघ ईयूसँग सहयोग मागेका छन्। फ्रान्सको दक्षिण पश्चिमी बोर्डो क्षेत्र र स्पेनको राजधानी माड्रिड आसपासका क्षेत्रमा डडेलोले व्यापक क्षति पुर्याएको छ। फ्रान्समा करिब 1,41,000 तथा स्पेनको माड्रिड क्षेत्रमा करिब 25,000 मानिसलाई सुरक्षित स्थानमा सारिएको अधिकारीहरूले जनाएका छन्। युरोपेली आयोगले सहयोग स्वरूप फ्रान्सका लागि तीन र स्पेनका लागि चारवटा पानी बोक्ने अग्नि नियन्त्रण विमान परिचालन गरेको जनाएको छ। यसैबीच फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले डडेलो नियन्त्रणका लागि युरोपेली संघसँग सहयोग माग्दै सेनालाई परिचालन गर्न निर्देशन दिनुभएको छ। यसै साता फ्रान्स र इटालीमा डडेलो नियन्त्रणका क्रममा तीन अग्नि नियन्त्रकको मृत्यु भएको अधिकारीहरूले बताएका छन्। युक्रेनको राजधानी कीव नजिक रक्षा उद्योग सम्बन्धी कार्यक्रम भइरहेको स्थानमा शुक्रबार भएको रूसी ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमणमा कम्तीमा 10 जनाको मृत्यु भएको छ भने करिब 100 जना घाइते भएका छन्। युक्रेनी अधिकारीहरूका अनुसार आक्रमण कीवको केन्द्रबाट करिब 30 किलोमिटर टाढा बुचा जिल्ला स्थित निजी सैन्य प्रशिक्षण केन्द्रमा भएको हो। घटनामा 27 वटा घर र 44 वटा सवारी साधनमा क्षति पुगेको छ। क्षेत्रीय सैन्य प्रशासनका कार्यवाहक प्रमुख रुसलान ओलिइनिकका अनुसार आपतकालीन उद्धार टोलीहरू घटनास्थलमा परिचालन गरिएका छन्। अब आर्थिक समाचार।
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
गत आर्थिक वर्षमा नेपाल घुम्न आउने विदेशी पर्यटकको संख्या 12 लाख नाघेको छ। गत आर्थिक वर्ष 2082-83 12,09,357 विदेशी पर्यटक नेपाल भ्रमणमा आएको नेपाल पर्यटन बोर्डले जनाएको छ। यस अवधिमा सबैभन्दा धेरै 3,11,531 पर्यटक भारतबाट नेपाल भ्रमणमा आएका छन्। त्यस्तै अमेरिकाबाट 1,11,325 र चीनबाट 1,09,892 पर्यटक नेपाल भ्रमणमा आएको बोर्डले जनाएको छ। बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्क अनुसार कुल आगमन मध्ये भारतीय पर्यटकको अंश 25.76% रहेको छ। भारतपछि अमेरिका दोस्रो र तेस्रोमा चीन प्रमुख स्रोत बजारका रूपमा देखिएका छन्। गत आर्थिक वर्षमा सबैभन्दा बढ़ी कार्तिक महिनामा 1,24,829 विदेशी पर्यटक नेपाल भ्रमणमा आएका थिए। अन्तर्राष्ट्रिय बजारमा 40 भन्दा बढ़ी नेपालको पर्यटन प्रवर्धनात्मक कार्यक्रम गरिएको पर्यटन बोर्डले जनाएको छ। बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह एयरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्धन, हवाई पहुँचको विस्तार तथा निजी क्षेत्रसँगको सहकार्यका कारण नेपालको पर्यटनमा सकारात्मक वृद्धि भएको बताउनुभयो। नेपालको निजी क्षेत्रको बुद्ध एयरले शनिबार नयाँ एटीआर विमान भित्राएको छ। कम्पनीले जारी गरेको विज्ञप्ति अनुसार आवश्यक प्रक्रिया पूरा गरी नयाँ विमानले अर्को महिनादेखि उडान भर्ने भएको छ। बुद्ध एयरले कल साइन 9NAOS विमान फ्रान्सको तुलुसबाट ल्याएको हो। बुद्ध एयरले आयात गरेको एटीआर 72-600 सिरिजको विमानमा एप्रोच प्रणाली जडान गरिएको छ। उक्त प्रणालीको प्रयोगबाट काठमाडौँ र भैरवा विमानस्थलमा करिब 900 मिटर भिजिबिलिटीमा पनि विमानलाई सुरक्षित रूपमा अवतरण गर्न सकिने कम्पनीले जनाएको छ। बुद्ध एयरले आगामी अगस्तको अन्तिमतिर सोही सिरिजका थप 2 विमान पनि भित्राउने योजना अनुसार काम भइरहेको जनाएको छ। यो विमानसँगै बुद्ध एयरसँग 17 वटा विमान रहेका छन्। गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मध्य प्रदेशका 62 उद्योगी व्यवसायीहरू विरूद्ध मुद्दा दायर भएको छ। खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले आर्थिक वर्ष 2082-83 संकलन गरी परीक्षण गरिएका खाद्य नमूनामा कैफियत देखिएपछि सम्बन्धित जिल्ला अदालत तथा जिल्ला प्रशासन कार्यालयमा खाद्य स्वच्छता तथा गुणस्तर N-2081 मुद्दा दायर गरिएको हो। कार्यालय प्रमुख विमल कुमार दाहालले 12 र पर्साका 51, महोत्तरीका 7, सर्लाही र रौतहटका 3 तथा धनुषाका 1 उद्योगी व्यवसाय विरूद्ध मुद्दा दायर गरेको जानकारी दिनुभयो। यो साता नेपाली शेयर बजारको परिसूचक 2% भन्दा बढ़ी अंकले बढ़ेर बन्द भएको छ। गत साता 2,677.54 बिन्दुमा बन्द भएको नेप्से यो साता भर 2.13% अर्थात 57.06 अंकले बढ़ेर 2,734.60 को बिन्दुमा। नेप्से बढ़े पनि यो साता कारोबार रकम भने केही घटेको छ। गत साता दैनिक औसत 5,83 करोड़ रूपियाँ बराबरको शेयरको किनबेच भएको बजारमा यो साता दैनिक औसतमा 5,66 करोड़ रूपियाँको शेयरको किनबेच भएको छ। यो साता नेप्सेको कुल बजार पूंजीकरण पनि बढ़ेको छ। गत साताको अन्तिम कारोबार दिन 46 खर्ब रूपियाँ रहेको नेप्सेको कुल बजार पूंजीकरण यो साता 79 अर्ब रूपियाँले बढ़ेर 46 खर्ब 79 अर्ब रूपियाँ पुगेको छ।
आर्थिक समाचारका साथमा हुनुहुन्थ्यो भुवन आचार्य। अब खेल समाचार।
अमेरिका, क्यानाडा र मेक्सिकोमा सम्पन्न 23 संस्करणको फिफा विश्वकप 2026 कीर्तिमान राख्दै 308 गोल भएका छन्। 39 दिनसम्म चलेको फिफा विश्वकपको 23 संस्करणमा हालसम्मकै बढी 48 राष्ट्र सहभागी भएकोमा 308 गोल भए। यसपटकको विश्व विजेता स्पेनले एकमात्र गोल खाना पुग्यो। फाइनलमा साविक विजेता अर्जेन्टिनालाई अतिरिक्त समयमा 1-0 गोलले स्तब्ध पार्दै स्पेनले विश्व फुटबलमा आफूलाई फेरि एकपटक अब्बल साबित गर्यो। यसअघि सन् 2010 स्पेन पहिलो पटक विश्व च्याम्पियन बनेको थियो। स्पेनी टीममा लियोनल मेसी, किलियन एम्बापे, एर्लिङ हालान्ड, ह्यारी केन, क्रिस्टियानो रोनाल्डो जस्ता सुपरस्टार नभए पनि स्पेनको टीम एकजुट भएर खेल्दा उपाधि हात पार्न सफल भएको फुटबल विश्लेषकहरूले बताएका छन्। सधैँ उपाधि दावेदारका रूपमा रहेर पनि विश्वकप शुरू भएको झण्डै 80 वर्षपछि मात्र स्पेनले सन् 2010 उपाधि जितेको थियो। अहिले पनि दोस्रो पटक विश्वकपको उपाधि उचाल्न उसले 16 वर्ष पर्खनु पर्यो। नेपाल खेलकुद महासंघ अन्तर्गत राष्ट्रिय ब्याडमिन्टन संघ नेपालको आयोजनामा साउन 25 देखि 30 गतेसम्म पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता हुने भएको छ। ललितपुरको यल स्पोर्ट्स एकाडेमीमा आयोजना हुने प्रतियोगितामा शीर्ष वरियताका 8 पुरूष र 8 महिला, महिला पुरूष एकल, महिला पुरूष युगल खुल्ला, अण्डर 11, अण्डर 15 र अण्डर 19 छात्र तथा छात्रा खुल्ला, 35 वर्ष माथिको युगल, 45 र 55 वर्ष माथिको मास्टर्स खुल्ला गरी 15 विधामा प्रतिस्पर्धा हुनेछ। प्रतियोगितामा नेपाल ब्याडमिन्टन संघमा आबद्ध 60 जिल्ला र 3 विभागीय टोलीका गरी 400 खेलाड़ीको सहभागिता रहने आयोजकले जनाएको छ। दक्षिण एसियाली फुटबल महासंघ साफले 15 संस्करणको साफ च्याम्पियनशीपको आधिकारिक लोगो सार्वजनिक गरेको छ। प्रतियोगिता आयोजनाको तयारी अन्तर्गत बंगलादेशको राजधानी ढाकामा शनिबार आयोजित एक कार्यक्रममा साफ च्याम्पियनशीपको लोगो सार्वजनिक गरिएको हो। दक्षिण एसियाकै प्रतिष्ठित फुटबल प्रतियोगिता साफ आउँदो कार्तिक 18 देखि मंगसिर 1 गतेसम्म बंगलादेशको ढाकामा आयोजना हुँदैछ।
खेल समाचारका साथमा हुनुहुन्थ्यो राजेन्द्र विक्रम शाही। अब मौसम। आज राति देशको कोशी बागमती र गण्डकी प्रदेशको हिमाली र पहाड़ी भूभागका केही स्थानमा, लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षा वा हिमपातको सम्भावना छ। साथै मध्य प्रदेश तथा कोशी र बागमती प्रदेशको तराई भूभागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका 1-2 स्थानमा मेघगर्जन चट्याङ सहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गत 24 घण्टामा देशका 5 प्रमुख शहरमा रेकर्ड गरिएको तापक्रम र वर्षाको विवरण यस प्रकार रहेको छ। धनकुटाको अधिकतम तापक्रम 31.3 डिग्री सेल्सियस, न्यूनतम 20.6 डिग्री सेल्सियस, वर्षा 0.8 मिलीमिटर। काठमाडौँको अधिकतम 29 डिग्री सेल्सियस, न्यूनतम 21.3 डिग्री सेल्सियस, वर्षा 0.5 मिलीमिटर। पोखराको अधिकतम 31.6 डिग्री सेल्सियस, न्यूनतम 22.9 डिग्री सेल्सियस, वर्षा 13.2 मिलीमिटर। वीरेन्द्रनगरको अधिकतम 33.2 डिग्री सेल्सियस, न्यूनतम 23.4 डिग्री सेल्सियस, वर्षा 7 मिलीमिटर। दिपालको अधिकतम 35.2 डिग्री सेल्सियस, न्यूनतम 24.6 डिग्री सेल्सियस, वर्षा 6.6 मिलीमिटर। अन्त्यमा यस प्रसारणका प्रमुख समाचार फेरि एकपटक। प्रदेश सरकारमा सहकार्य गर्ने सम्बन्धमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी बीच 3 बुधे सहमति। सहमति अनुसार कोशी बागमती र लुम्बिनी सरकारको नेतृत्व एमाले र कर्णाली र सुदूरपश्चिमको नेतृत्व नेपाली कम्युनिष्ट पार्टीले गर्ने। कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कण्डेलद्वारा पदबाट राजीनामा। रोल्पाको सुनछरी गाउँपालिकाको दवाङ लेकमा पहिरोमा पुरिएर 2 महिलाको मृत्यु। र प्रश्नपत्र चुहावट विरूद्धको आन्दोलन चर्किँदै गएपछि भारतका केन्द्रीय शिक्षा मन्त्री धर्मेन्द्र प्रधानद्वारा पदबाट राजीनामा। यसका साथै साँझ 7 बजेको समाचार सकियो। हवस् त, नमस्कार।